नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म अर्जुन पोखरेल। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि तपाईँले सुन्न सक्नुहुन्छ। बुधबार अर्थात आजको कार्यक्रम भने आर्थिक विषयमा केन्द्रित हुनेछ। हिजोदेखि काठमाडौँको भिरकुटी मण्डपमा नाडा अटो सो चलिरहेको छ। सवारी साधनको कुम्भ मेलाका रूपमा चिनिने अटो सोमा 23 ब्रान्डका 4 पाङ्रे, 19 ब्रान्डका 2 पाङ्रे, पाठ पूर्जा, ब्याट्री लगायत गरी 160 स्टल छन्। 6 दिनसम्म चल्ने अटो सो 75,000 जनाले अवलोकन गर्ने र 5 अर्ब रूपियाँ बराबरको कारोबार हुने नाडाले जनाएको छ। मेलामा विद्युतीय गाड़ी पनि विशेष आकर्षणको रूपमा रहेका छन्। आजको कार्यक्रममा हामीले नाडा अटो सो, नेपालमा गाड़ी बिक्रीको अवस्था, नेपालमै गाड़ी उद्योग स्थापनाको सम्भावना, नेपालमा मध्यम वर्गको पहुँचमा निजी चारपाङ्रे किन पुग्न सकेन लगायतका विषयमा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन नाडाका अध्यक्ष शम्भू प्रसाद दाहालसँग कुराकानी गर्छौं। दाहालजी, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद। गाडीहरूको कुम्भ मेला नै भन्छौँ हामी, नाडा अटो सो भइरहेको छ, खास किन गर्नुहुन्छ तपाईँले यो नाडा अटो सो?
नाडा अटो सो ब्रान्डिङको लागि हामीले गर्ने हो। यो मुख्यतः अब कतिजनाले कति बिक्री भयो, यति भयो, उति भयो भनेर भन्छन्, तर हामीले एक्जिबिट गर्नलाई आफ्नो प्रोडक्टहरू, जे जे प्रोडक्टहरू, अब प्रोडक्टहरूमा विभिन्न विकासको क्रममा छन् विभिन्न प्रोडक्टहरू, जस्तो इलेक्ट्रिकल भेहिकल भयो, हाइब्रिड सवारी साधन भयो, यो डिजल र पेट्रोलबाट चल्ने सवारी साधन भयो, यिनीहरूमा के विकास भइसकेको छ त अहिले संसार वर्ल्ड ओभर, किनभने संसारमा जे जे जुन जुन प्रतिष्ठित कम्पनीहरू छन्, 8-10 भनौँ न म्याक्सिमम, अब 19 चारपाङ्रेहरू देख्नुहुन्छ तपाईँले, तर सबैले चाहिँ विश्वभरिमा जे जे प्रोडक्टहरू चाहिँ उनीहरूले विश्वमा लन्च गरेका छन्, त्यसमा चाहिँ विकास गरेका छन्, ती सबै चिजहरूलाई चाहिँ हामीले देखाउनु छ। 2 पाङ्रे भयो, अब 2 पाङ्रे 19 ब्रान्डको छ, अलमोस्ट संसारका सबै ब्रान्डहरू नै त्यहाँ देख्नुहुन्छ। 4 पाङ्रे ब्रान्ड, 23 ब्रान्ड, संसारमा सबभन्दा चल्तीका ब्रान्ड भनेको यिनीहरू नै हुन्, यिनीहरू बाहेक केही पनि छैन भने पनि हुन्छ। विश्वस्तरीय रूपमा चल्ने, किनभने राष्ट्रभित्र चल्ने त होलान्, तर पनि विश्वस्तरीय ब्रान्डहरू चाहिँ यिनीहरू नै हुन्। र स्पेयर पार्ट्सहरू, आफ्टर सेल सर्भिसहरू देख्नुहुन्छ त्यहाँनिर, फाइनेन्सका सुविधाहरू भयो र इन्सुरेन्सहरू भयो, समग्र रूपमा जानकारी हासिल, जस्तै एडल्ट्रेसन भनेको के हो, कसरी कसरी चाहिँ फ्युल हाल्ने, केयर कसरी गर्ने, ड्राइभ कसरी गर्ने र सेफ ड्राइभिङ कसरी गर्ने, आदि इत्यादि एउटै थलोमा हेर्नुपर्छ, देखाउने ठाउँ नै यही हो, अनि उद्देश्य त्यति मात्र हो। बिक्री बाहेक, बिक्री पनि हुन्छ भने गर्ने हो, तर बिक्री बाहेकका उद्देश्यहरू राखेर चाहिँ हामीले यो अटो सो गर्छौँ, पुरा वर्षको लागि ध्यानमा राखेर, वर्षभरि हामीले के एक्टिभिटी गर्छौँ त्यसको झलक चाहिँ यहाँ पनि दिन्छौँ। अनि अर्को उद्देश्य के भने, हाम्रो पर्व दसैँ तिहारको सट्टै अगाडि गरे हुन्छ, हामीले त्यो दसैँ तरेर एउटा चाहिँ पर्वको फेस्टिभ माहौल त्यो पनि दिन खोजेको हो। व्यवसाय भनेको के भने, समग्र रूपमा भनेको माइन्डसेट हो, माइन्डसेटबाटै व्यवसाय चल्छ र माइन्डसेटबाटै लगानी पनि आउने हो, किनभने कस्तो इन्भाइरोमेन्ट हामीले देशमा राष्ट्रमा क्रिएट गरिरहेको छ त्यो इन्भाइरोमेन्टले हामीलाई चलाउने हो, अनि त्यो चाहिँ सकारात्मक इन्भाइरोमेन्ट हामीले दिन खोजेको छ, एउटा चाहिँ गङ्गो इन्भाइरोमेन्ट भन्छ, खुसीको इन्भाइरोमेन्ट हामीले यो मेलाद्वारा दिन खोजेका छौँ।
सबैको त्यही हुने भन्नुभयो, नयाँ प्रडक्टको जानकारी, पुरानाको प्रदर्शनी, संसारमा भइरहेका नयाँ विकासको, सँगसँगै फाइनेन्सको कुरा पनि आउँछ। ब्याङ्क तथा वित्तीय संस्थाहरू पनि नाडा अटो सोमा सहभागी हुन अलि बढी प्रतिस्पर्धा गरेको देखिन्छ, अरू के हुन्छ?
फाइनेन्सको सुविधादेखि लिएर अब इन्सुरेन्सको चिजहरू भयो, अनिदेखि तपाईँको न उत्सव आइरहेको छ, उत्सवको अगाडि चाहिँ उत्सव भन्नाले तपाईँको पर्व दसैँ तिहार आइरहेको छ, अब त्यसको बेरामा चाहिँ हामीले केही ग्राहक वर्गहरूलाई या विद्यार्थीहरूलाई या अटोमोबाइल प्रेमीहरूलाई हामीले केही गर्न पनि खोजा हुन्छ, अटोमोबाइल प्रेमीहरूलाई राम्रोसँग देखाइदिन्छौँ त्यो सबै आफ्नो प्रडक्टहरू, र आफ्टर सेल्सहरू आदि इत्यादिहरू विद्यार्थीहरूले पनि त्यस सम्बन्धी जानकारी पाउन सक्छन्, जस्तो मेकानिकल इन्जिनियर होलान्, अटोमोटिभ इन्जिनियरहरू होलान्, उहाँले हेर्न पाउनुहुन्छ। र अरू जसलाई चाहिँ इच्छा छ, मतलब भनौँ न यो सवारी साधन चाहिँ म खरिद गर्छु भन्ने इच्छा छ, या आफ्टर सेल सर्भिस सर्भिस सम्बन्धी जानकारी लिने इच्छा छ भने उहाँलाई विभिन्न स्किमहरू पनि दिया हुन्छ हामीले, छुटहरू बेसिकल्ली छुट भयो, कहीँ विभिन्न स्किमहरू, कहीँ चाहिँ अब ट्राभलिङको स्किम होला, कहीँ क्यास डिस्काउन्टै होला, विभिन्न किसिमका छुटहरू पनि हामीले दिएका हुन्छौँ।
यत्रो ठुलो गाडीको कुम्भ मेला भन्छौँ, त्यही भिरकुटी मण्डपमै हामीहरू खुम्चिन बाध्य छौँ। ठाउँको मात्रै कारणले हो कि प्राइम लोकेसनको कारणले हो कि अलि साँगुरो जस्तो ठाउँ भयो भिरकुटी मण्डप होइन र?
साँगुरो त अहिले पनि हामीले अब 160 स्टल छ, 160 नपुगे पनि अझै 20 जति त उहाँहरूले स्टलै पाउनु भएन, 20 एक्जिबिटरले स्टल पाउनु होला र बाहिरै बस्नुपर्ने बाध्यता आयो। जस्तो ठुलो सवारी साधनको पनि हामीले सोकेस गर्न सकेका छैनौँ। यो मेसिनहरू जस्तो डोजर भयो, व्हील लोडर भयो, यो एक्सकाभेटरहरू भयो, यिनीहरूको हामीले त सोकेस गर्न सकेको अवस्था छैन ठाउँको कारणले गर्दाखेरि। यो ठाउँको कारण त छँदैछ, तर पनि यसपालि हामीले ठाउँलाई अलिकति एक्सटेन्ड चाहिँ गर्न खोजेका छौँ। पहिला हामीले 134 स्टल थियो भने अहिले 160 गरेका छौँ, किनभने अगाडिको बगैँचा पनि बगैँचालाई पनि हामीले प्रयोग गरेका छौँ र त्यो गरेका छौँ। अब ठाउँको त अब सरकारले पनि एस्योरेन्स दिएछ, अहिले पहिलाको हिमाल सिमेन्ट कारखाना, हिमाल सिमेन्ट फ्याक्ट्रीमा फ्याक्ट्रीको जग्गामा चाहिँ केही जग्गा सायद 500 रोपनी चाहिँ त्यसमा त्यसलाई चाहिँ यो अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थलको रूपमा विकास गर्नलाई छुट्याएको भन्ने जानकारीमा चाहिँ आएको छ सरकारबाट। हुन त इन्फर्मल जानकारी हो, फर्मल जानकारी त होइन, र त्यसबाट हामी उत्साहित पनि छौँ। आउँदा दिनहरूमा चाहिँ नहोला, अब छैन भने छैन, अब हामीले के गर्ने? त्यो देवमा चाहिँ त्यसै छ, अनि धेरै रुवावासी पनि नगर्ने, अनि त्यही कन्सटेन्टलाई आत्मसात गरेर जति सक्दो सानो ठाउँमा हामीले चाहिँ आफ्नो प्रोडक्ट एक्जिबिट गर्ने हो।
अघि तपाईँले फाइनेन्सको कुरा अलिकति उठाउनु भयो, यत्रो ठुलो कारोबार छ तपाईँहरू, यति धेरै व्यवसाय हुनुहुन्छ, तर सरकारले यसलाई त जुन उत्पादनमूलक क्षेत्र भन्छ होइन, प्रोडक्टिभ सेक्टर भन्छ, त्यसको रूपमा चाहिँ प्राथमिकता दिएको पाइँदैन। हुन त यो बिजनेसै हो, सरकारको यो नीतिलाई चाहिँ तपाईँले के भन्नुहुन्छ?
यो नीति त अब अलिकति हामीलाई आत्मविश्वास नभएको हो कि हामीले यसो गर्दाखेरि चाहिँ इम्प्याक्ट यस्तो हुन्छ भनेर, किनभने व्यवसायलाई नसमेटिकन देश अगाडि जाँदै जाँदैन। चाइना हेर्नु न, पहिला त साइकलै चलाउँथे त, तर जम्प त गरे नि त, ठुलो एउटा होइन जम्प गरेका छन् उनीहरूले, आर्थिक रूपमा नि ठुलो एउटा चाहिँ छलाङ मारेका छन्। किनभनेदेखि त्यो त व्यवसायीले त त्यहाँ चमेको चाइनामा गएर हेर्नु चाहिँ, अरू कुनै अब देशको मलाई त उदाहरण दिन मिल लाग्दैन, आफ्नो आफ्नो केस टु केस बेसिसमा आफ्नो आफ्नो काम गरे हुन्छ। हामीले पनि नेपाललाई चाहिँ मिल्ने, कसरी मिल्न सक्छ त्यो विश्वास चाहिँ क्रिएट गर्नै पर्ने हुन्छ। अरू ठाउँमा पनि अब भारतका प्रधानमन्त्री मोदीलाई पनि भन्न बाध्य हुनु पर्यो, आजित भएर जहाँ पनि अवरो त्यहाँ पनि त्यही त हो नि, व्यवसायले प्लान्ट लगाउन सक्छ, ठाउँ छ लगाउन खोज्छ, फ्याक्ट्री लगाउन खोज्छ, अवरोले आजित हुन्छ, अनि त्यो त लगानी गर्न खोज्दैन। अब अगस्त 15 रिपब्लिकन डेमा भारतका प्रधानमन्त्री मोदीले पनि भन्नुभयो यी व्यवसायीहरू भनेको सम्पत्ति क्रिएट गर्ने मान्छे, सिर्जना गर्ने मान्छेहरू हुन्, यिनीहरूलाई पनि सम्मान गरौँ, यिनीहरूसँगलाई घृणा नगरौँ र यिनीहरूलाई पनि एक्सेप्ट गरेर हाम्रो जीवन चाहिँ चलाउनु पर्छ, किनभने यिनीहरू भएन भने वेल्थ क्रिएट गर्न सकिँदैन भनेर त उहाँले पनि भन्नुभएको छ। त्यस्तै यहाँ पनि तपाईँको यो प्रोडक्टिभ क्षेत्र बनाउने हो या प्रोडक्टिभ क्षेत्रलाई मान्ने हो भनेदेखि हामीले विश्वास गरेर चल्ने, एकअर्कालाई विश्वास गर्ने चल्नुपर्छ। विश्वासको वातावरण चाहिँ अलिक कम्ती भएको हो, त्यो चाहिँ पक्कै हो, तर यो मोडालिटी चाहिँ भारत चिनको भन्दाखेरि पनि आफ्नै किसिमको मोडालिटी चाहिँ हामीले बनाउनुपर्छ, तर फाउन्डेसन स्टोन भनेको चाहिँ विश्वास हो।
तर तपाईँहरूले पनि त गाडी ल्याएर बेच्नेलाई मात्रै प्राथमिकतामा राख्नुभयो, स्वदेशमै उद्योगहरू प्लान्टहरू स्थापना गरौँ भनेमा नगएर पो सरकारले व्यापारीहरू चाहिँ बाहिरबाट सामान ल्याएर बेच्न उद्धत छन्, यहाँ चाहिँ उत्पादन गर्न चाहिँ पटक्कै छैन, किनकि बाहिरबाट आयात गरेर बेच्दाखेरि नाफा धेरै हुन्छ भनेर त स्वयं मन्त्रीले पनि त भन्नुहुन्छ।
त्यो छ तपाईँको बाहिरबाट नेपाल आयात गरेर सजिलो हुन्छ तर पनि कस्ट अफ प्रडक्सन त यहाँ हेर्नुपर्ने हुन्छ नि त किनभने व्यवसायले लगानी गर्यो भनेदेखि 30% मात्रै उसको हो 70% त फेरि सरकारकै हो किनभने ब्याङ्कको पैसा भन्दा त पब्लिकको पैसा अनि देखि सरकार पनि व्यवसाय बनेर हेर्नुपर्छ क्या किनभने ब्लेम लगाएर मात्र त भएन अरूलाई दोष दिएर व्यवसायले प्लान्ट लगाएन भनेर सिद्धियो भनेर त भएन अनि त्यो पैसा त डुब्ने छ कि छैन भनेर त व्यवसायले हेरिरहेको हुन्छ डुब्यो भने त 70% त देशैको डुब्ने हो
भनेको नेपालमा गाडी उद्योग खोल्दाखेरि चाहिँ डुब्ने निश्चित छ अहिले
डुब्ने मार्केट हुनु पऱ्यो नि त बिक्री त हुनु पऱ्यो प्रोडक्सन गरेर मात्र त भएन यो त ठुलो लगानी हुन्छ फेरि तपाईँको 500-600 हजार करोड भनेको केही पनि होइन यसमा होइन तपाईँको 3,000-4,000 करोड त सिम्पल लगानी हुन्छ अनि त्यसको लागि त नेपाल मार्केट त सफिसियन्ट छँदै छैन रोड कतिवटा छन् त त्यो किसिमको लगानीलाई सस्टेन गर्नलाई अनि तपाईँले विश्वस्तरीय प्रोडक्ट तपाईँले प्रड्युस गर्नु भएन भनेदेखि नेपाली हामी किन किन्छौँ नेपाली पब्लिक पनि के सबैतिर चाहिँ नबिक्ने प्रोडक्ट त यहाँ त कसैले किन्नेवाला छैन विश्वस्तरीय प्रोडक्ट त हुनु पऱ्यो अनि त्यो प्रोडक्ट ल्याउनलाई ती उत्पादन गरेकै प्रड्युसरहरू जस्तो टाटा भन्नुहोस् मारुति होला अरे हुन्डई होला अरे यस्ता कम्पनीहरू चाहिँ नेपालमा आउनुपर्छ नभएदेखि नयाँ प्लेयरले गर्न सक्दै सक्दैन सम्भव नै छैन
कम्पनी खोल्नलाई दर्ता हुने भोरै भन्ने अलिअलि हल्ला थियो धेरैजनाले ल नेपालमा पनि गाडी कम्पनी खोल्ने भएछ अरे भने तर यो त यसो उत्साह जगाइदिनु त भनेर मात्रै आएको कुराहरू रहेछ होइन त्यसो हो नि त सस्टेन हुनु त एकदमै गाह्रो छ भन्नुभयो तपाईँले
अनि त्यो चाहिँ अब मेरो यो नाडाको धारणा पनि होइन व्यक्तिगत धारणा हो मैले अब यो इन्डस्ट्रीमा लगभग 30 वर्ष काम गरेँ अनि अब इमान्दारीपूर्वक उत्पादन गर्नु छ भनेदेखि चाहिँ खर्च लाग्छ अनि खर्च नेपालको मार्केटले धान्न बजारले धान्न सक्दैन भन्ने चाहिँ मलाई राम्रोसँग थाहा छ किनभने मैले सुरुमा 1996 भनेपछि 52 सालतिर होला नि हामीले त्यतिखेर पनि अध्ययन गरेका थियौँ किनभने त्यतिखेर अध्ययन गर्दा पनि भारतको नर्दर्न बेल्टमा एक्सपोर्ट गर्ने हिसाबले नै हाम्रो अध्ययन गरेका थियौँ र तपाईँको उत्पादन गर्ने बित्तिकै नोक्सान हुन्छ भन्ने त होइन तर पनि सबै चिज समग्र रूपमा हेर्नुपर्छ भन्ने कुरो मात्रै हो
अब नाडा अटो सोकै कुरा गर्दाखेरि यसपल्ट विद्युतीय गाडीहरू एकदमै धेरै चर्चाको विषयमा छन् अब नेपाल लोड सेडिङ मुक्त पनि हुँदैछ बिस्तारै बिजुली सस्तो बनाउनु पनि भन्दैछ विद्युतीय गाडीहरूको चाहिँ नेपालमा प्रवेश हेर्दाखेरि चाहिँ के देखिन्छ अब
विद्युतीय गाडी त अब कति सस्तो बनाउनुहुन्छ र मार्केट त एउटा छ नि त विश्वस्तरीय विश्वको हिसाबले त एउटा मार्केट छ होइन तपाईँको विश्वमा मार्केट सेयर पनि कति छ र 1%, 2% या म्याक्सिमम 5% होला र अहिले भटाभट हेर्नु छ भारतका यातायात मन्त्री नितिन गडकरीको पनि मैले स्टेटमेन्ट हेरिरहेको थिएँ अनि उहाँले पनि भन्नुहुन्छ किनभने भारतले नि भनेको थियो 2025 चाहिँ हामी इलेक्ट्रिक भेहिकल फेज आउट भेहिकल गर्छौँ यसो हेरेँ लगानी त भयङ्कर भएको छ 30,000 करोड त उहाँहरूले चाहिँ यो भारतीय स्टेज 6 गर्नलाई लगानी गर्नुभएको छ यो पेट्रोललाई रिफाइन गर्नलाई अनि 70,000 करोड त उहाँले के अरे प्रोडक्ट डेभलपमेन्टको लागि इन्डिभिजुअल उसले म्यानुफ्याक्चरले लगानी गरेका छ फेरि त्यो लगानी त फुस हुने भयो अनि इलेक्ट्रिकल भेहिकलमा अर्को ठुलो लगानी जान्छ अनि अहिले के छ भनेदेखि त्यो 2025 जुन उहाँहरूले चाहिँ डेड लाइन दिनुभएको छ त्यो चाहिँ द्याट विल इज जस्ट अ डेड लाइन स्ट्रिक्टली फलो चाहिँ हुँदैन भनेर हिजो मात्र पढिरहेको थिएँ मैले त्यो हो पनि किनभने यो यस्तो विश्वस्तरीय हवा चाहिँ आइरहेको छ आजको इलेक्ट्रिकल भेहिकल भन्ने बित्तिकै सबै चिज ठिकठाक भइहाल्छ भने त्यस्तो केही पनि होइन किनभने त्यसको प्रोसेस छ सर्टेन प्रोसेस छ किनभने अझै पनि त्यो टेक्नोलोजी त्यति डेभलप भइसकेको छैन किनभने कम्पिटेटिभ त हुनु पऱ्यो टेक्नोलोजी र डिजल र पेट्रोलबाट चल्ने गाडीसँग कम्पिट त हुनु पऱ्यो नि नभएदेखि त कस्टै अब हाम्रो जस्तो अन्डर डेभलप्ड कन्ट्रीमा कस्टै ज्यादा बढाएर इन्फ्लेसन बढाएर खर्च बढाएर त केही अर्थै छैन त्यसैले यो इलेक्ट्रिकल भेहिकल चाहिँ अब भविष्य त्यही हो तर सब्जेक्ट टु टेक्नोलोजी एन्ड अल टेक्नोलोजी त इम्प्रुभमेन्ट त भइ नै हाल्छ र यसको लागि त 3 वर्ष जति त लाग्छ नि जहाँसम्म लाग्छ
तर नेपालमा अलि पछिल्लो समय बिक्री वितरण हेर्दाखेरि चाहिँ आकर्षण बढेको देखिन्छ जसले आयात गरिरहनु भएको छ गाडीहरू उहाँहरूको बिक्री वितरण हेर्दा त अलि बढी चासो आकर्षण त देखिन्छ नि होइन
आकर्षण इन्ट्री लेभलमा हुनुपर्छ सब तपाईँको मास इम्प्याक्ट गर्नलाई चाहिँ इन्ट्री लेभलमा नभइकन हुँदैन इन्ट्री लेभल भनेको तपाईँको सिङ्गल भेहिकल सिङ्गल ओनर जुन सवारी साधनका ओनरहरू छन् उहाँले चाहिँ पहिलो गाडी लिँदाखेरि इलेक्ट्रिकल भेहिकल लिनु पऱ्यो, सेकेन्ड गाडी होइन. सेकेन्ड गाडी भनेर त किनभने यत्रो हाइप भइरहेको छ इलेक्ट्रिकल भेहिकल इलेक्ट्रिकल भेहिकल भनेर, अनि त्यो हाइप हुँदाखेरि चाहिँ मैले पनि इन्भाइरोमेन्टमा केही कन्ट्रिब्युट गऱ्यौँ, ए यो गर्दाखेरि चाहिँ मेरो पनि मैले पनि मोक्ष पाइहाल्छु कि त्यस्तो पनि फिलिङ हुन्छ. अनि त्यसैले पनि खर्च मान्छेहरूले चाहिँ कस्ट इन्कर गरे हुन्छ. जसले चाहिँ इकोनोमिकल्ली सवारी साधन चलाउनु पर्ने हुन्छ र रिलायबिलिटी मेन फ्याक्टर हो, उहाँहरूले इलेक्ट्रिकल भेहिकल त किन्नुहुन्न. अहिले त्यो अवस्था त छैन, किन्नु कस्ट पनि हेर्नु पऱ्यो नि त, कस्टको हिसाबले पनि जानु पऱ्यो. र जस्तो प्रिन्ट मिडियाहरूमा या मिडियाहरूमा आइरहेको छ इलेक्ट्रिकल भेहिकल हामीले इम्पोर्ट गऱ्यो भनेदेखि हामीलाई तुरन्त नि फाइदा भइहाल्छ, होइन, त्यो फ्युलहरू हामीले इम्पोर्ट बन्द हुन्छ, डिजल र पेट्रोल इम्पोर्ट गर्न बन्द हुन्छ, त्यस्तो केही पनि होइन. किनभने इलेक्ट्रिकल भेहिकलमा त तपाईँ 20 गुणा पैसा ज्यादा दिनुहुन्छ सुरुमै, होइन, अनि तपाईँको त्यो 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 जस्तो हो 20 लाखकै तपाईँको एक्स्ट्रा पे गर्नुपर्ने हुन्छ. जस्तो भने इलेक्ट्रिक भेहिकल कम्पेयर गर्दाखेरि 20-30 लाखसम्म चाहिँ ज्यादा पे गर्नुपर्दो रहेछ इन्ट्री लेभलकै हिसाब गर्दाखेरि. अब त्यतिको त तपाईँको 5 वर्षमा फ्युल पनि कन्जम्सन गर्न सक्नुहुन्न. अनि इकोनोमिकल्ले चाहिँ अहिले स्टिल डज नट मेक सेन्स भनेको, दो गभर्मेन्टले चाहिँ ट्याक्स वा ड्युटी पनि घटाइदिया छ, 10% गरेका छ, 80%बाट 10% गर्नु भनेको त धेरै ठुलो कुरो हो, त्यो पनि गरेका छ. तर त्यसले त्यतिले मात्र हुँदैन, त्यो ब्याट्रीको कस्ट चाहिँ अझै हाई छ. अनि ब्याट्री कहाँबाट आउने, फेरि सोर्सिङ गर्ने त छ, जस्तो अहिले गल्फ कन्ट्री भने जस्तै चाइना मात्र छ, होइन, त्यो लिथियम पाइने ठाउँ त त्यहाँ मात्रै छ भने अब या उसैको कन्ट्रोलमा छ भने कहीँ अर्को चिजमा त फसिँदैन, त्यो पनि हेर्नुपर्ने हुन्छ. र यी सबै चिजहरू सबै सेटल डाउनहरूलाई चाहिँ फ्युचर त्यही हो, त्यसमा कुनै ऊ छैन, तर अहिले चाहिँ हुँदैन भन्नेको मात्रै.
अझ अर्को कुरा गर्दा नेपालमा संरचनाको कुरा, अब केही त अब भाडाका गाडीहरूमा इलेक्ट्रिक ल्याउने भन्नुभएको छ, केही लिइरहनु भएको छ निजी क्षेत्रले, तपाईँहरूले पनि साना गाडीहरू ल्याउनु भएको छ महँगै भए पनि, ल त्यो किन्ने कस्ट छोड्यो भने चाहिँ अरू पूर्वाधार चाहिँ के छ? चार्जिङ स्टेसनको अहिलेसम्म कार्यविधि नीतिहरू आएको छैन, त्यसले चाहिँ कस्तो अप्ठ्यारो पारिरहेको छ?
अब चार्जिङ स्टेसनहरू त भटाभट बनाउँदैछन्, अब बिवाइडी भयो, हाम्रो किया भयो, ह्युन्डाई भयो, उहाँहरूले फटाफट बनाइ नै राख्नु भएको छ. जहाँ जहाँसम्म चार्जिङ स्टेसनको त त्यति मलाई इस्यु छ जस्तो लाग्दैन, होला जस्तो लाग्दैन, किनभनेदेखि लिमिटेड उसमा मोबिलिटीको लागि, जस्तो काठमाडौँभित्रको मोबिलिटीको लागि त्यत्रो ठुलो इस्यु चाहिँ छैन, र काठमाडौँ बाहिरको मोबिलिटीको लागि चाहिँ अब विद्युत नेपाल विद्युत प्राधिकरणले पनि यति यतिवटा चार्जिङ स्टेसन चाहिँ बनाउने भन्ने कुरो आइरहेको छ, त्यो बिस्तारै भइरहेको छ. र
जस्तो पेट्रोल जस्तो भइदियो हुन्थ्यो भन्ने छ नि त उपभोक्ताको, जस्तै विद्युत प्राधिकरणले निजी क्षेत्रलाई अलिक सस्तोमा बिजुली बेच्नु पऱ्यो, निजी क्षेत्रले चाहिँ चार्जिङ स्टेसनहरू बनाएर जसरी पेट्रोल हालिदिन्छौँ त्यसै गरी चार्जिङ गर्ने ठाउँ ठाउँमा म्यासिभ रूपमा बनाउनलाई त त्यो खालको संरचना त चाहियो नि त.
पेट्रोल जस्तो त अब अहिले भनेको त्यो स्वाट्ट त हुँदैन, पेट्रोल भनेको नि त्यो टेक्नोलोजी त तपाईँको 100 वर्ष लागेर डेभलप भएको टेक्नोलोजी हो. अब इलेक्ट्रिकल भेहिकल भनेको भर्खर भर्खरै आएको टेक्नोलोजी हो, अब यसमा चाहिँ 100 वर्ष त लाग्ने दिउँ न, त्यही अनुसार खोज्ने हो भनेदेखि त, र समय त पर्खिनु पऱ्यो, धैर्य त चाहियो, अहिले रातारात हुने त केही पनि छैन, तर बिस्तारै सबै चिजहरू भइहाल्छ, पेट्रोल त्योभन्दा राम्रो होला. र अहिले चाहिँ त्यो अपेक्षा गरिहाल्नुपर्ने चाहिँ अलिकति तर लाग्ने चाहिँ पर्छ, हामी त्यो भन्दैमा कामै नगर्ने चार्जिङ स्टेसन नलगाउने भन्ने चाहिँ होइन, तर किनभने कमर्स पार्ट त हेर्नै पर्छ नि, होइन, रिटर्न त हेर्नै पऱ्यो, चार्जिङ स्टेसन लगाएर पनि के फाइदा छ के फाइदा छैन त्यो त हेर्नै पऱ्यो, अपरेसनल कस्ट त हेर्नै पऱ्यो, त्यो पनि हेरेको अवस्था छ. अनि त्यस अब एउटा चार्जिङ स्टेसन लगाउनको लागि 30 लाख रुपियाँ जति लाग्छ, नदेखि चार्जिङ स्टेसन लगायो त्यहाँ घन्टौँ कुरिराख्ने कुरा पनि आउँदैन, होइन, तपाईँको फुल चार्ज हुनलाई. तर इस्यु के छ भनेदेखि तपाईँको मान्छेहरूले चाहिँ राति इलेक्ट्रिकल भेहिकलमा त राति राति चार्ज गर्ने हो, होइन, राति 6 घन्टा 7 घन्टा लगाएर दिनभरि दौडाउने आइडिया हो, तर तपाईँको अब त्यो 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 डिजल र पेट्रोल जस्तो चाहिँ 24 घन्टा चलाउने चाहिँ अलिक मिल्दैन, त्यसमा चार्जिङ समय चाहिँ छुट्याउनै पर्छ. र त्यसमा केही कन्सटेन्टहरू छन् आज दिनहरूमा, त्यो कन्सटेन्टहरू पनि त्यसको पनि निराकरण भइ नै हाल्छ.
एउटा आरोपको कुरा गर्छु है, मार्केटमा के छ भने पेट्रोल डिजलका महँगा महँगा गाडी बेच्नु पल्किएको व्यवसायले विद्युतीय गाडीमा अलिक कम नाफा देखेर हो कि विद्युतीय गाडीको बारेमा त्यति धेरै सकारात्मक भएको पाइँदैन भन्ने आरोप छ नि.
अब त्यो व्यवसाय भनेको नाफै चाहिन्छ कि, व्यवसाय भनेको व्यवसाय
पनि अलिक धेरै
व्यवसायले नाफा धेरै होइन, व्यवसायले 100% नाफा होस् न तर ट्रान्सपरेन्ट होस् कि सबै चिजहरू. अनि सरकार व्यवसाय मिलेर त अघि नै मैले भनिसकेँ, विश्वासको वातावरण भइसकेपछि तिमीहरू यति मात्र राख, हामी यति राख, किनभने त्यो सबैले राख्ने हो, त्यो त नाफा भएपछि सरकारले पनि राख्छ, पब्लिकले नि पाउँछ, व्यवसायीले नि पाउँछ, होइन, ब्याङ्कले पनि पाउँछ, सबै स्टेक होल्डरले त पाउँछ नि त. तर के भने ट्रान्सपरेन्सी नभएको अवस्था मात्रै हो, ट्रान्सपरेन्सी भएन भन्ने अवस्था मात्रै हो. अब नाफा नै नगर्ने या नाफा ठिक ठिकै गर्ने भनेको द्याट्स अ के भने के भन्न त्यो चिजलाई कन्ट्रोल गर्ने भन्ने कम्पिटिसनले हो. अनि नेपालमा प्रशस्त कम्पिटिसन चाहिँ छ प्रतिस्पर्धा. एउटाले धेरै नाफा राखेर चाहिँ म खुट्टा हल्लाएर खान्छु भने भनेदेखि त्यसले एक वर्षमा सब बन्द गरेको अवस्था पनि देखि नै राखेका छौँ. अनि त्यो जुन चिज चाहिँ ऊ छ अनि त्यो नकारात्मक यो चाहिँ सोच भयो क्या, किनभने व्यवसायप्रति चाहिँ नकारात्मक हो. यसरी
तपाईँको छविमै के मार्केटमा के आयो भने गाडीमा भनेको त एक त 250% चाहिँ अब ट्याक्समै जान्छ त्यो सबै प्रकारको जोड्दा, त्यो माथि व्यवसायिक अजाक्ली महँगो, गाडी बेच्ने भनेका त 150% नाफा खानै एक बसेका हुन् भन्ने छवि भनेको तपाईँहरूको.
होइन त्यस्तो नाफा छ भने अरू पनि त आउनु पऱ्यो नि त व्यवसाय गर्नलाई. होइन उनीहरूको मात्र त होइन, हामी त डिलर मात्रै हो. अरूले राम्रो पर्फर्म गर्छ भने त प्रिन्सिपलले त डिलरसिप चेन्ज गर्छ. अनि प्रिन्सिपलले किन आफ्नो प्रोडक्टको ओभर प्राइस हुन दिन्छ? यहाँ त एउटा प्रिन्सिपलले चाहिँ 5 प्रतिनिधि राखेको छ. उनीहरूले हरेक कस्टिङहरू सरकारले के गर्छ उनीहरूले हेरिरहेको हुन्छन्. सरकारलाई त के छ र नाफा राख्यो भने त कर त तिरिरहेको छ नि व्यवसायीले. त्यसमा पनि त धेरै किनभनेदेखि यो पनि भएन ऊ पनि भएन, अब कति चिजमा त त्यो लाग्ने कस्टिङ पनि यो चाहिँ नाफै हो उति नाफै हो भनेर भनिदिया हुन्छ. त्यसै त्यो संसारमा कहीँ पनि अब स्वर्गमा त्यसरी व्यवसाय हुन्छ भने होला, तर यता प्रतिस्पर्धीले 19 प्रतिस्पर्धीले चाहिँ गाडी बेचिरहेको एउटाले चाहिँ म आफ्नो प्रोडक्टको ओभर प्राइस गर्छु अनि आफ्नो प्रिन्सिपललाई म ह्यान्डल गर्छु भनेर भन्छ भने चाहिँ नेपालमा चाहिँ मलाई त्यस्तो जस्तो चाहिँ लाग्दैन, देखेको छैन कुनै.
तपाईँलाई लाग्दैन तर बाहिर आम जनमासमा त पहिलादेखिको छवि भएर होला व्यवसायले सरकार पनि घुमाउँछन् भन्छ.
नकारात्मकताले हाम्रो समस्या भनेको ठुलो नकारात्मकता हो. अरूले चाहिँ बदमासी नै गर्छ व्यवसाय भनेपछि नराम्रै गर्छ. ती सबै जमाना गइसक्यो. हेर्नुहोस् कर तिर्नै पर्छ व्यवसायले, पारदर्शी बनाउनै पर्छ हिसाब किताबहरू. होइन तपाईँको यो दुनियाँ चिजका चाहिँ सबै चिजहरू चाहिँ अहिले सरकारले हालिदिएको छ. त्यसरी व्यवसाय गर्न पोसिबलै छैन, यो संसारमै हुनै सक्दैन के. अब कुरै बुझ्दै नबुझिकन एउटा चाहिँ जजमेन्ट टल स्टेटमेन्ट दिने हो भनेदेखि, किनभने त्यो त हाम्रो स्पिरिचुअलिटी भन्छ नि जजमेन्टल हुनै हुँदैन, किनभने थाहै चाहिन्छ नि त्यो चिज उसलाई थाहै छैन, अर्को मान्छेलाई थाहा छैन. त्यसैले अरूको जजमेन्ट जज नगर किनभने आफै दुखी हुन्छौ भनेर त भनेकै छ. त्यसैले वी सुड नट जज, वी सुड किप पुट आवर सिस्टम प्रोसेसेस इन प्लेस, त्यसपछि व्यवसाय गर्न दिने.
तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल. यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ. आजको कार्यक्रममा हामीले नाडा अटो सो, नेपालमा गाडी बिक्रीको अवस्था, नेपालमै गाडी उद्योग स्थापनाको सम्भावना, नेपालमा मध्यम वर्गको पहुँचमा निजी चारपाङ्रे किन पुग्न सकेन लगायतका विषयमा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालसँग कुराकानी गरिरहेका छौं. उहाँसँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
सीधा कुरा, प्रष्ट विचार, उज्यालो रेडियो नेटवर्क.
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ. यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ. आजको कार्यक्रममा हामीले नाडा अटो सो, नेपालमा गाडी बिक्रीको अवस्था, नेपालमै गाडी उद्योग स्थापनाको सम्भावना, नेपालमा मध्यम वर्गको पहुँचमा निजी चारपाङ्रे किन पुग्न सकेन लगायतका विषयमा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन नाडा अध्यक्ष शम्भुप्रसाद दाहालसँग कुराकानी गरिरहेका छौँ. दाहालजी फेरि पनि स्वागत छ यहाँलाई.
धन्यवाद. नेपालमा प्राइभेट गाडी स्पेसल कार चढ्ने भनेको निकै ठुलो धनी मानीले मात्रै हो भन्ने छ र यसो देख्दा पनि त्यही देखिन्छ. मध्यम वर्गले चाहिँ कार चढ्ने दिन कहिले आउँछ नेपालमा?
धनीले चढ्ने भनेको मेरो बेचमा 2% होला नेपालमा. हेर्नुहोस् धनी भने किनभने मैले त मध्यम गर्दै किनभने म त गरिबै हो भन् ठान्छु हुन त. अब त्यसमा पनि खान पुग्ने हाम्रो गाउँतिर त धनी नै भन्थे. एउटा घर पनि थियो, धनी भइहाल्यो, खान पुग्ने धनी भइहाल्यो, खुट्टामा चप्पल त थिएन, नहुँदा पनि हामी धनी नै थियौँ. गरिब त भन्न मिलेन, त्यो चाहिँ सब्जेक्टिभ हुन्छ को धनी को गरिब. तर नेपालमा गाडी चढ्ने भनेको मेरो विचारमा 90% मिडिल क्लास हो. 90% मिडिल क्लास.
तपाईँले भनिहाल्नुभयो कस्तोलाई भन्ने मिडिल क्लास.
मिडिल क्लास भनेको त्यो चाहिँ सरकारलाई सोध्नु पर्ला, मिडिल क्लास भनेको कस्तो भयो, किनभने त्यहीँबाट आउँछ कि हामीले परिभाषा दिने काम त हाम्रो होइन, फेरि व्यवसाय मान्छेले कता परिभाषा दिइरहने. तर मिडिल क्लास भनेको कस्तो भनेदेखि अब सामान्यतया खाना लाउन पुग्छ, एउटा गाडी चढ्न पुग्छ, होइन त्यो अर्न गरिरहेको छ, अर्न गर्न सकिन्छ पनि, किनभने मलाई त यो एउटा रातो कार र रातो घरले नै मलाई यहाँ पुर्याएको होइन. मैले त सामान्य बागबजारमा चारजना बस्ने एउटा कोठामा त्यसैले मैले ग्रेजुएसन गरे. आउँदाखेरि त हामी बसको छतमा चढेर आउँथ्यौँ होइन, 20-21 वर्षसम्म त त्यसरी नै जिन्दगी बित्यो. अनि तर अरूले कार चढेको भने यो भनेको आस्पिरेसनल चिज हो क्या, अनि हामीले पाउँछभन्दा बाहिर पुर्याइदिएका छौँ अहिले, किनभने त्यसैको पछाडि त जिन्दगी स्पेन्ड गरेका छन् मान्छेलाई, जसरी मैले
गरेँ
होइन. मैले सपनै त्यही देखेर अनि त्यो सपनाले दौडा दौडाए दौडाए दौडाएर मैले गाडी चढिरहेको छु अहिले होइन, 10-15 वर्ष भयो होला गाडी चढेको. अब एक्सेप्सनल केस भनिदिन्छन् किनभने सत्यसँग त जहिले डिफेन्ड गर्न सकिँदैन नि सत्यसँग, किनभने मान्छेले मेहनत गर्यो भने त पाउँछ पाउँछ, त्यो त शाश्वत सत्य हो. परिश्रम गर्यो भने पाउँछ, अनि त्यो गर्ने भनेको मिडिल क्लास हो.
कति थोरै रहेछ नि त नेपालमा मिडिल क्लास त, गाडी चढ्नेहरूको सङ्ख्या हेर्नुहोस् त, कार चढ्नेहरू.
अनि त्यो त अप्सन हुन्छ नि, कोहीलाई चढ्न नमन लाग्ला, कोही हिँड्छन्, कति सचिवहरू हिँडेकै देख्नुहुन्छ होइन, कति व्यवसायहरू हिँडेकै देख्नुहुन्छ. अब त गाडी चढ्ने मात्रै त्यो मात्रै मिडिल क्लास भन्न थाल्यो भने चाहिँ हामीलाई आपत पर्छ.
त्यो इच्छालाई बाहिर राख्ने हो भने तपाईँले अहिले पनि भन्नुभयो नेपालमै फ्याक्ट्री खोल्न पनि अहिले लगभग असम्भव जस्तै हो, खोले पनि त्यो डुब्ने सिवाय अर्को केही होइन. र किनेर ल्याउने गाडीहरूमा पनि वर्ष नै बढेको बढेछ मूल्य, र त्यो मूल्य बढे अनुसार चाहिँ नेपालीहरूको आय बढेको छैन भनेको त अझै केही वर्ष कम्तीमा 12-15 वर्ष त सामान्य नागरिकका लागि त प्राइभेट गाडी त सपना जस्तै त हुने भने होइन.
सामान्य नागरिक भनेर अब 300% कर लगाइदिनुहुन्छ त कहाँबाट चाहिँ, अहिले 250 भन्नुभएको छ, 300 हो. अनि तपाईँको स्टेटमेन्ट अर्को पनि गलत के छ भनेदेखि फ्याक्ट्री लगाउने मात्र डुब्छ भन्ने होइन. फेरि फ्याक्ट्री लगाउने लगानी ज्यादा मार्केट कम छ, मार्केट र लगानीको म्याच हुनुपर्छ भने
त्यो भने त डुब्नु त
हुने त्यो होइन. त्यो अब त्यति पनि सेन्स छैन भनेदेखि त्यो व्यवसाय होइन त्यो त्यो मान्छे, किनभने नेपाल देश कत्रो छ त्यो हेर्नु पऱ्यो, यहाँको मार्केट कत्रो छ त्यो हेर्नु पऱ्यो, अन्न लगानीको क्यालकुलेसन गर्ने पहिला त फिजिबिलिटी स्टडी त गर्नु पऱ्यो नि त. अब त्यो चाहिँ अब भारतमा गाह्रो भएको छ यो उसलाई, जस्तो अटोमोटिभ सेक्टरलाई अहिले इन्डियामा हेर्नुहुन्छ सबै ले अफ भएको भएकै भएको भएकै छ, अमेरिकामा गाह्रो छ, युरोपमा गाह्रो छ. तपाईँको मर्जर र एक्विजिसनका कुराहरू देखिरहनुहुन्छ, एउटा होइन तपाईँको फोर्ड कोसँग र डेम्लर क्रिसलर र मर्ज भयो अरे, कोसँग र मर्ज भयो अरे, दुनियाँ चिजहरू देख्नु भएको छ. त्यत्र त्यत्र ठुल्ठुला मार्केटमा गाह्रो भइरहेको छ भनेपछि अब नेपालमा चाहिँ म गर्न सक्छु भन्यो भनेदेखि त त्यसको त पुरा चेक गर्नु पऱ्यो दिमाग होइन, हेर्नुपर्छ. किनभने मार्केट त हाम्रो त्यो हो नि त, त्यो मार्केट मैले अमेरिकन मार्केटसँग चाहिँ म कम्पिट गर्न सक्छु, भारतीय मार्केटसँग कम्पिट गर्न सक्छु, चाइनिज मार्केटसँग कम्पिट गर्न सक्छु भनेर मैले चाहिँ त्यो अनुसार मैले आफ्नो रिसोर्सेसलाई एसेम्बल गरेँ अनि पुटअप गरेँ अनि मेरो प्रोडक्ट चाहिँ कम्पिटेटिभ बनाएँ भनेदेखि होइन तपाईँ बिजनेस भयो, प्रो त्यो फ्याक्ट्री पनि चल्यो. नभए नेपालीलाई मात्रै हेरेर चाहिँ त्यत्रो लगानी गर्नुहुन्छ भनेदेखि तपाईँ डुब्नुहुन्छ भने कारण त्यो हो क्या. मैले
हामी कार्यक्रमको अन्तिममा छौँ, अब तपाईँहरूको सिएसआरको अलिकति कुरा गरौँ. यत्रो धेरै बिजनेस गर्नुहुन्छ, सामाजिक उत्तरदायित्व चाहिँ नाराले पटक्कै वहन नगरेको जस्तो देखिन्छ, अब तपाईँहरूले गर्नुभएको भए भनिदिनु होला, यो सिएसआरमा तपाईँहरू अलिक पछाडि पर्नुभयो.
पछाडि पऱ्यो भने त्यो सबै तपाईँको कर तिरेको भनेदेखि तपाईँको यहाँ सबै चिज त करैमा लग्या हुन्छ नि, तपाईँको मार्जिन मार्जिन भनेको हो वा हो. तर त्यो भन्दा भन्दै पनि तपाईँको के भने सिएसआरमा हामी कन्सर्न एकदमै छौँ. इन्डिभिजुअल नाडा अर्गनाइजेसन भनेको यो त जस्ट अ प्लेटफर्म हो, मान्छेले चाहिँ मेम्बरसिप फी तिरेर यहाँनिर चाहिँ हामी कोअर्डिनेसन गभर्मेन्ट र व्यवसायी र जनताको बिचको कोअर्डिनेसन गर्ने प्लेटफर्म मात्रै हो नाडा भनेको. सिएसआर गर्ने हामीसँग पैसा थुप्रो बोकेर हामीले पैसा खर्च नगरेको अवस्थै होइन. तर इन्डिभिजुअली सिएसआर जस्तो अब टाटाको सिएसआरको प्रमुख मै नै हो, अहिले भर्खर चौथो मैले स्कुल ह्यान्डओभर गरेँ र हामीले बनाएको स्कुलहरू शिवरदेन सहायता संस्थाले बनाएको स्कुलहरू हेर्नु होला, विश्वस्तरीय छैन भनेदेखि मलाई नै भन्नु होला. र हामीले गर्वका साथ हामीले के गर्छौँ भनेदेखि अब 4 करोडमा एउटा स्कुल बनायौँ भनेर भन्छौँ होइन, गर्वका साथ. अनि कसरी युज भएको छ, मेटेरियल कस्तो छ, पैसा कसरी युज भएको छ त्यो पनि हामीले नाडा का सदस्यहरूले त एउटा उदाहरण क्रिएट गरेका छन्। सीएसआर एक्टिभिटी भनेको यस्तो जिन्युनिटी सीएसआर एक्टिभिटीमा जिन्युनिटी यस्तो हुन्छ भनेर हामीले त उदाहरणै पेश गरेका छौँ। अरू विभिन्न चिजहरू जस्तो बाढी पीडितलाई गर्ने यो सबै चिजहरू गर्ने गरिरहेको छौँ तर मिडियामा त्यो अनुसार नआएको होला।
होइन इन्डिभिजुअल भन्दा पनि तपाईँ त अर्गनाइजेसन रूपमा त एकदम नेपालको प्रतिष्ठित अर्गनाइजेसन भइसक्नुभयो यति धेरै। सामान्य अब नेपाल गरिब छ, सरकारले एउटा ट्राफिक लाइट पनि बनाउन सक्दैन, ए बाबा नाडाले दुई चारवटा चोकमा ट्राफिक लाइट बनिदियो त त्यहाँ पनि देखिँदो हो भन्ने त नागरिकको तर्फबाट त्यो अपेक्षा हो नि त।
नाडाले नौ सौजना छौँ, 900 हामीले 5,000 उठाएको छौँ, हामीले के चाहिँ गर्नु नाडाले? त्यो गर्ने नै होइन कि त्यो नाडाले एकजना मेम्बरबाट 5,000 रुपियाँ उठाएको छ अनि त्यसले के चाहिँ गर्छ? गर्ने भनेको इन्डिभिजुअल सदस्यहरूले गर्ने हो, त्यसको कोअर्डिनेसन हामीले गर्ने हो। हामीले ठुल्ठुला सोचहरू पनि राखेका छौँ राख्नलाई चाहिँ अनि त्यो गरि नै रहेका छौँ। जस्तो अब विभिन्न अर्गनाइजेसनले गरिरहेका छन्, अब मिडियामा आफ्नो आफ्नो हिसाबहरूले आयो होला आएन होला।
अनि राम्ररी काम गरे त मिडियामा कोही ठाउँमा नआए पनि नागरिकले नै ए यस्तो रहेछ भनेर सबैले देख्थे नि त भन्न खोजेको। जस्तै तपाईँले चालकहरूलाई सचेतना अपनाउनेदेखि यस्ता सानातिना कुरा देख्दा हामीले देख्दाखेरि साना तर त्यसले ठुलो प्रभाव पार्न सक्छ नि त, त्यो क्षेत्रहरूमा नाडा अलि पछाडि नै देखिएको छ।
नाडा फेरि नाडा भन्नुहोस्, नाडाका सदस्य भने भन्नुहोस्, नाडाको त्यो काम हुँदैन।
इनिसिएसन लिन सक्छ नि त,
इनिसिएसन लिएको छ, गजब लिएको छ। सेफ्टीमा हामीले काम भएछ, हिजो पनि हामीले सेफ्टीकै उद्घाटन गरेका थियौँ मैले, होइन त्यहाँ क्यारे राम्रो कामहरू। अहिले तपाईँको नेगेटिभिटी सेल्स तपाईँको साफ कुरा भन्यो भने म त हेर्नुहोस् पत्रिका त म हेर्दै हेर्दिनँ, जहाँ पनि सुरुदेखि अन्त्यसम्म नेगेटिभिटी नेगेटिभिटी भयो भनेदेखि त मान्छे त मर्छ त, सुसाइड नगर्ने मान्छे पनि सुसाइडल सुसाइडल ए यो त केही पनि हुँदो रहेन रहेछ भन्ने फिल हुन्छ क्या। नेगेटिभिटी जहाँ पनि हाइलाइट हुन्छ, मेरो पनि प्रवृत्ति त्यस्तै छ, अरूलाई ब्लेम गर्न खोजेको होइन, पोजिटिभिटी हाइलाइटै हुँदैन। तर त्यो भनेर हामी त सिएसआर होइन जुन सामाजिक कल्याण गर्ने चिजहरू गर्न त रोक्दै रोक्दौँ। अनि हामीले नै अहिले तपाईँको अब अमाउन्ट त म ठक्कै त भन्दिनँ किनभनेदेखि यो चिजहरू सिएसआर एक्टिभिटीहरू फेरि अनावश्यक रूपमा मैले यति गरेँ उल्टि गरेँ फुर्ति गर्ने कुरा पनि होइन, मान्छेहरूले महसुस गर्ने कुरा हुन्। अब महसुस छैन भनेदेखि महसुस दिलाउन प्रयास गरौँला, तर के भनेदेखि त्यो तपाईँको आफ्नो प्रोडक्ट लन्च गरे जस्तो पुरा तपाईँको चाहिँ ज्याकेट पेज दिने चाहिँ फेरि त्यो कुरो पनि होइन सिएसआर भनेको। त्यसैले प्रचार प्रसार मात्र नभएको हो, अरू केही पनि इस्यु छैन
र अन्तिममा व्यवसायहरूलाई चाहिँ उहाँहरूको हितमा आयो भने चाहिँ त्यो हो, नत्र एकदम तपाईँले नेगेटिभिटी कुरा गर्नुभयो, भएका पोजिटिभ कुराहरूलाई हामी सबैले प्रमोसन गर्नुपर्छ। र उज्यालोको कार्यक्रम बदलिदियो नेपाललाई समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद 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 धन्यवाद।
नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिनै लागेको छ। अर्को बुधबार बिहान 8:20 नयाँ आर्थिक विषयको कुराकानीसहित फेरि उपस्थित हुने नै छौं। आजको लागि कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अर्जुन पोखरेल पनि बिदा हुन्छु। नमस्कार।